नमस्कार, विशेष रेडियो श्रृङ्खला एमसिसी टकमा तपाईँलाई हार्दिक स्वागत छ। एमसिए नेपालको उत्पादन एमसिसी टक देशका विभिन्न रेडियो स्टेशनहरूबाट प्रसारण हुन्छ, साथै एमसिए नेपालको पोडकास्ट च्यानलबाट पनि एमसिसी टक चाहेको बेलामा सुन्न सकिन्छ। एमसिसी टकको आजको भागमा हामी एमसिसी आयोजना र एमसिए नेपालको परिचयसँगै एमसिसी लागू हुँदा नेपालले सहयोग मात्रै पाउँछ कि दायित्व पनि हुन्छ चर्चा गर्छौँ।
गरिबीले कन्फ्लिक्ट ल्याउँछ, त्यो कन्फ्लिक्ट कम गर्न चाहिँ आर्थिक विकास हुनुपर्छ भन्ने खालको जुन चाहिँ उहाँहरूको सोच हो, नेपाल जानुपर्छ भनेर उहाँहरू आएको, हामीले नै मागेको हो। यो
एमसिसी आयोजनाले नेपाललाई फाइदा हुन्छ कि बेफाइदा, सम्भावित अनियमितताको छानबिन र ठेक्कापट्टा प्रक्रियाको पनि कुरा गर्छौँ।
झन्झन्दै 2,30,00,000 कस्टमर हुन्छन् कन्ज्युमर विद्युतका, राम्रो बिजुली जान्छ, लोड सेडिङ नहुने, उज्यालो बढी हुने।
यसका साथै आयोजनाको पूर्व शर्त के छ? एमसिसीमा भारत जोडिएकै छ त? के एमसिसी नेपालको संविधान भन्दा ठुलो हो? कति भ्रम कति यथार्थ? आजको कार्यक्रममा थप चर्चा हुनेछ।
यो लप्सी फेदि आएछि, हेर न मेरो बिजुली कति मस्के कि।
अनि यो उमेर बुढासँग नमस्कार के हारु त?
बिजुली बाम आइसक्नु भएछ?
आउनु पर्यो नि बाबु, हामीलाई त बिजुलीका बढे मानका टावर कहिले गाडी सक्लान् झै भइछ।
यो डाँडा त त्यो डाँडा, त्यो डाँडाबाट ऊ डाँडा, ऊ डाँडाबाट ऊ डाँडा, बिजुलीका बढे मानका टावर गाड्ने त होला नि, होइन त बाबु?
बिजुली बाली एमसिसी नेपाल कम्प्याक्ट अनुदान अन्तर्गत 400 KV बिजुली प्रसारण लाइनको कुरा गर्नु भएको, त्यो अहिले पूर्व तयारीको चरणमा छ।
त्यही त भन्दै थिए नि मई बुढालाई।
एमसिसीको कार्यान्वयन 5 वर्षमा सक्नुपर्छ, त्यो भनेको काठमाडौँको लप्सी फेदीदेखि बुटवल नजिक भारतको सीमासम्म 315 किलोमिटर बिजुली प्रसारण लाइन र दाङमा 77 किलोमिटर सडक स्तरोन्नति हो।
यो पूर्व तयारीमा चाहिँ के हुँदैछ त बाबु अहिले?
अहिले पुनर्वास कार्ययोजना, गुनासो सम्बोधन, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङ्कन, वन काट्ने अनुमति र लैङ्गिक एवं सामाजिक समावेशीकरण योजना बनिरहेको छ बा।
भनेपछि अहिलेको तयारीले पछि फटाफट काम गर्न सजिलो हुने रहेछ।
हो बिजुली आमा,
पूर्व तयारी भने एमसिसी कार्यान्वयन भएको होइन, त्यसको तयारी चाहिँ भइरहेको हो है। हाम्रा बुढाले त कहिले काहीँ उल्टो बुझ्छन् फेरि।
सन्देशपछि विशेष रेडियो श्रृङ्खला एमसिसी टकमा तपाईँलाई फेरि स्वागत छ। एमसिए नेपाल र एमसिसी आयोजनाको विषयमा कुरा गर्न यतिखेर एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट कार्यक्रममा उपस्थित भइसक्नु भएको छ। विष्टजी, हार्दिक स्वागत छ तपाईँलाई विशेष रेडियो श्रृङ्खला एमसिसी टकमा। सबभन्दा पहिला बताउनुहोस् न, एमसिसी भनेको चाहिँ के हो?
2004 अमेरिकी कङ्ग्रेसको दुइटै सदनले अनुमोदन गरेर पास गरेको अमेरिकी सहयोग संस्था हो। यो USAID जुन भन्छौँ नि, त्यस्तै खालको संस्था हो, तर यसको काम गर्ने मोडालिटी अलिक फरक छ। यसको मुख्य उद्देश्य चाहिँ आर्थिक वृद्धिद्वारा गरिबी न्यूनीकरण गर्ने अनुदान सहयोग हो यसको धेरै जस्तो।
अनि एमसिए नेपाल भनेको?
एमसिसीको मोडल र फर्मेट के छ भने देशले छानेको प्रोजेक्ट, देशको चाहिँ प्राथमिकतामा रहेको आयोजना, कार्यान्वयन चाहिँ त्यो देशकै कुनै संस्थाले गर्नुपर्ने मोडल अनुसार विकास समिति ऐन अन्तर्गत एमसिए नेपाल विकास समिति भनेर गठन भएको छ। नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको विकास समिति हो।
एमसिसी कम्प्याक्ट भनेको चाहिँ के हो नि फेरि?
दुईटा खालको आयोजना छ, एउटा सानो तिनो सहयोग गर्ने र विशेष गरी क्यापेसिटी बिल्डिङ, नियम कानुनहरू तर्जुमा गर्ने खालको सहयोगलाई चाहिँ सानो सहयोग मान्छन्, त्यसलाई चाहिँ थ्रेस होल्ड भन्छन्। सुरुमा नेपालमा 2011 64 सालतिर होला, त्यो थ्रेस होल्डमा चाहिँ काम गरिसकेपछि, अनुभव गरिसकेपछि माथि जाने चरण छ, त्यसलाई चाहिँ कम्प्याक्ट भन्छन्। कम्प्याक्टको सोझो अर्थमा चाहिँ अनुदान सम्झौतालाई कम्प्याक्ट भन्ने हो। यो अहिले हाम्रो चाहिँ नेपाल कम्प्याक्ट हो।
अमेरिकामा एमसिसी कसरी गठन भएको हो नि?
जसरी एमसिए नेपालको बोर्ड छ, त्यसै एमसिसीको बोर्ड पनि छ। एमसिसी कर्पोरेसन किन भन्यो भने सरकारी संस्थाहरूमा हुने ब्युरोक्रेटिक ढिला सुस्तीबाट अलिक फरक खालको संस्था होस्, कर्पोरेटेड संस्था होस्, प्राइभेट जस्तो चलोस् भनेर कर्पोरेसन नाउँ दिए है। धेरै जस्तो मिडियामा तपाईँ देख्नुहुन्छ त्यो अमेरिकाको प्राइभेट कम्पनी होइन, त्यो कर्पोरेट कल्चरमा चलोस् यो भनेर कर्पोरेसन नाउँ दिया हो। अनि त्यसको बोर्ड छ, त्यसको बोर्डको चेयरम्यान चाहिँ अमेरिकाको विदेश मन्त्री, उहाँहरू सेक्रेटरी अफ स्टेट भन्नुहुन्छ, अर्थमन्त्री त्यहाँको सेक्रेटरी अफ ट्रेजरी छ, ट्रेड रिप्रेजेन्टेटिभ छन्, प्राइभेट सेक्टरका छन्, उहाँको बोर्ड छ होइन, अनि त्यहाँको सिइओ जुन चिफ हुन्छ त्यहाँको चाहिँ त्यो मेम्बर सेक्रेटरी हुन्छ त्यो बोर्डको भने ठ्याक्कै त्यसको रेप्लिकेट छ यहाँ। हामी कहाँ के छ भने अर्थ सचिवज्यू चाहिँ यसको अध्यक्ष हुनुहुन्छ एमसिए नेपाल विकास समितिको, त्यसपछि ऊर्जा मन्त्रालय, त्यसपछि भौतिक पूर्वाधार मन्त्रालय, नेपाल विद्युत प्राधिकरणको एमडी, उहाँहरू तिनजना त्यो बोर्डमा हुनुहुन्छ, एकजना निजी क्षेत्रबाट, एउटा चाहिँ सिभिल सोसाइटीबाट हुन्छ भने यसको सिइओ जस जुनमा पदमा अहिले म छु, म चाहिँ त्यहाँको मेम्बर सेक्रेटरी हुन्छु।
एमसिसी कम्प्याक्टमा नेपाल कसरी छानियो?
उहाँहरूको क्राइटेरिया छ, त्यो क्राइटेरिया अन्तर्गत हरेक देशले त्यसमा चाहिँ एप्लिकेसन जस्तो हाल्न पाउँछ या चाहिँ इन्ट्रेस्ट राख्न पाउँछ। त्यो इन्ट्रेस्ट राखिसकेपछि 20 चाहिँ त्यो मापदण्डहरू इन्डिकेटरहरू राखेको छ, त्यो इन्डिकेटर चाहिँ क्रस भइसके हुनुपर्छ। जसरी जनतामा लगानी, कानुनी राज्य हुनुपर्ने, महिलाहरूको हक अधिकार त्यो देशले लिएको हुनुपर्ने, गरेको हुनुपर्ने भन्ने 20 सूचक छन्। त्यो सूचक फेरि एमसिसीले बनाएको होइन, त्यो सूचक चाहिँ इन्डिपेन्डेन्टली बाहिर बनाउने एजेन्सी, विश्व ब्याङ्क होला, एसियाली विकास ब्याङ्क होला, अरू अरू यस्ता एजेन्सीबाट ल्याएको डाटाको आधारमा त्यो देशले त्यो सूचक पास गरेको गरेन भने हेरिन्छ, त्यो पास गर्यो भने त्यो देशको छनौट हुन्छ। नेपाल चाहिँ पास भयो।
सबै योजना नेपालले आफूले मात्रै मागेको हो त?
नेपालले एप्लाई गर्यो अनि उहाँहरूले त्यो सूचक नेपालको चेक गर्नुभयो, त्यो सूचक अरूले पब्लिस गर्ने डेटा हो, त्यो सूचकमा नेपाल माथि पर्या भएर पास भए हुनाले यो ठिक छ भनेर यो गरिएको।
हामीले एमसिसी चाहिँ किन मागेको?
यस्तो छ, अब हामीले एउटा लामो द्वन्द्वपछि बाहिर निस्क्यौँ, आर्थिक विकासमा जान्छौँ भनेर, गरिबीले कन्फ्लिक्ट ल्याउँछ, त्यो कन्फ्लिक्ट कम गर्न चाहिँ आर्थिक विकास हुनुपर्छ भन्ने खालको जुन चाहिँ उहाँहरूको सोच हो, त्यो सोचलाई पुरा गर्न नेपाल राम्रो राष्ट्र र यसले यो इन्डिकेटर पनि पास गरिसकेका हुनाले नेपाल जानुपर्छ भनेर उहाँहरू आएको, हामीले नै मागेको हो यो।
हजुर, अहिलेसम्म एमसिसीको काम कति भयो त?
2 चरणमा गर्ने, सुरुको चाहिँ तयारीको चरण प्रिपेरेटरी फेज भन्छौँ, त्यसपछि इम्प्लिमेन्टेसन फेजमा जान्छौँ, अहिले यो पूर्व तयारीकै चरणमा छौँ। हामीले गत वर्ष चाहिँ एउटा मिति तोक्यौँ 2077 असारको 16 तर हामीले त्यो मितिमा त्यसका पूर्व तयारी गर्नुपर्ने केही चाहिँ पूर्व शर्तहरू पनि थिए, त्यो शर्त पुरा गर्न सकेनौँ, त्यही भएर त्यो मिति हाम्रो घर्कियो। अहिले हामी अर्को स्टेजमा छौँ, त्यसलाई चाहिँ त्यो मिति फेरि फिक्स गर्नुपर्ने, त्यसलाई फेरि यकिन गर्नुपर्ने छलफलमा हामीले अहिले गरेका छैनौँ, तर पूर्व तयारीको काम गरिरहेको छौँ। अब यो काममा के हुन्छ भने हाम्रो चाहिँ 2 प्रोजेक्ट छ, एउटा प्रोजेक्ट विद्युत प्रसारण आयोजना बनाउने र त्यो प्रसारण आयोजना अन्तर्गत 3 सबस्टेसन छ, 315 किलोमिटरको प्रसारण लाइन छ, र त्योसँग अलिकति सहयोगको काम पनि छ, जसरी चाहिँ प्राविधिक सहयोग, एउटा विद्युत नियमन आयोग जुन चाहिँ सरकारले केही वर्ष अगाडि गठन गर्यो त्यसलाई पनि छ, एउटा विद्युत प्राधिकरणलाई पनि सहयोग छ, टेक्निकल एसिस्टेन्ट कम्पोनेन्ट छ त्योभित्र। नेपालको चाहिँ आर्थिक विकासमा गरिबी न्यूनीकरण गर्नलाई कुन चिज बेस्ट आयोजना हो भनेर प्रायोरिटाइज गर्दा प्रसारण लाइन 1, 2 चाहिँ सडकको स्तर चाहिँ नेपालमा धेरै लो छ, ट्रान्सपोर्टेसन कस्ट हाई छ, भेहिकलहरू गाडीहरूको मेन्टेनेन्स बढी छ भनेर एउटा रोड चाहिँ पनि मेन्टेन गरेर त्यो टेक्नोलोजी नेपालमा भित्र्याउने भनेर एउटा रोडको कम्पोनेन्ट पनि चाहिन्छ।
अनि बिजुलीको सबस्टेसन चाहिँ कहाँ कहाँ राख्ने नि?
नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा एउटा सबस्टेसन बनाइरहेछ हाम्रो काठमाडौँको पूर्व उत्तरमा, त्यो सबस्टेसनमा हामी जोडिन्छौँ, र पूर्वबाट जुन विद्युत उत्पादनहरू चाहिँ लप्सीफेदीमा विद्युत प्राधिकरणको 400 किलोभोल्टको लाइनले पुगाउँछ, त्यसलाई पश्चिमतिर लग्छौँ। हामी कहाँ लग्छौँ त हामी नुवाकोटमा लग्छौँ, नुवाकोटमा चाहिँ एउटा सबस्टेसन छ, त्यसको जग्गा अधिग्रहण पनि हामी नै गर्छौँ, केही किता बाहेक धेरैको चाहिँ मुआवजा तिरिसकेका छौँ, त्यहाँ एउटा ठुलो सबस्टेसन राख्छौँ, र त्रिशुलीबाट आएका विद्युत, मर्स्याङदियो के बेसिन, कुनै कुनै रिभरबाट आएका विद्युतहरूलाई चाहिँ त्यहाँ पुलिङ गरेर एउटा लाइन हेटौँडा लग्छौँ, अर्को लाइन हामी चाहिँ दमौलीमा लग्छौँ, दमौलीमा नेपाल विद्युत प्राधिकरणको सबस्टेसन छ फेरि, त्यहाँ फेरि हामीले चाहिँ हाम्रो सबस्टेसन पनि बनाउँछौँ। उहाँहरूले चाहिँ सेती प्रोजेक्टबाट आएका, तनहु प्रोजेक्टबाट आएका, यो विभिन्न ठाउँबाट आएको विद्युत त्यहाँ पुलिङ हुन्छ, त्यहाँबाट फेरि हाम्रो लाइन चाहिँ परासीमा त्यो सबस्टेसनको नाउँ चाहिँ न्यू बुटवल राखेको छौँ, बुटवलभन्दा पूर्व हो त्यो चाहिँ, पूर्वपश्चिम राजमार्गको छेउमै छ त्यो सबस्टेसन, त्यहाँबाट झन्झनै 20-22 किलोमिटर दक्षिणतिर गएपछि नेपाल भारतको सिमाना आउँछ, त्यो सिमानासम्म हामी लग्छौँ। हाम्रो यो पुरापुरी जोड्दाखेरि चाहिँ 315 किलोमिटर जतिको प्रसारण लाइन।
सडकमा चाहिँ के गर्ने?
सडकमा चाहिँ के छ भने अहिले चाहिँ आसफाल्ट हालिएछ, पिच गरिएछ नि, त्यसैमा फेरि थप्ने अनि पिच गर्ने चलन तपाईँले देख्नु भएको छ। हाम्रो प्र्याक्टिस त्यही हो। अब यो अलि नयाँ मेथड हो, यसलाई के गर्ने भने नयाँ टेक्नोलोजी ल्याउने, यसलाई के गर्ने भने 30 सेन्टिमिटरको तल जबैदेखि त्यो ढुङ्गा पिच जुन गरेका छ पुरानो निकाल्ने, सिमेन्ट र अरू एडमिक्सर जे जे चाहिन्छन् राख्ने, पल्भराइज गर्ने, हिटिङ गर्ने। सडक पिच हुँदै जान्छ, बन्दै जान्छ, यो पिच गरेर झारेर त्यस्तो गर्नुपर्ने होइन। एकदमै राम्रो हाई क्वालिटीको रोड बनाउने र यो रोड चाहिँ धेरै वर्ष टिक्छ, 10-12 वर्ष मेन्टेनेन्स गर्नु पर्दैन। त्यो टेक्नोलोजीमा हामीले त्यो भालुबाङदेखि त्यो होल दाङ जिल्लाको एरिया गएर उता चाहिँ बाँकी जिल्लाको बोर्डरमा एउटा खोला छ, त्यसलाई शिव खोला भन्छौँ, त्यहाँसम्मको 77 किलोमिटर लगभग, त्यसमा चाहिँ 4 लेनको बनाउने भनेको छ अहिले नेपाल सरकारले। त्यही 4 लेनकै मापदण्डमा रहेर हामीले त्यसलाई चाहिँ पिच गर्छौँ।
पूर्व तयारीको सबै काम चाहिँ सकियो त?
जग्गा अधिकरणलाई हामीले पूर्व तयारीको पूर्व शर्तको रूपमा राखेको छ होइन, यो कम्प्याक्ट एग्रिमेन्ट जुन मैले भने अनुदान सम्झौतामा, यो काम चाहिँ हाम्रो अनगोइङ छ है। फेरि यो प्रसारण लाइन त 315 किलोमिटर छ, 10 जिल्लामा जान्छ होइन, झन्झन 92-93 वडामा पालिका चाहिँ 30 वटा छ। सो त्यति वडामा जाने ट्रान्समिट लाइन हुनाले त्यहाँको जग्गा अधिकरण चाहिँ धेरै ठुलो च्यालेन्जिङ काम हो। यो काम चाहिँ हामी निरन्तर गरिरहेछौँ अहिले।
तपाईँ अहिले विशेष रेडियो श्रृङ्खला एमसिसी टक सुन्दै हुनुहुन्छ। एमसिसी टक देशका विभिन्न रेडियो स्टेशन र एमसिए नेपालको पोडकास्ट च्यानलबाट पनि चाहेको बेलामा सुन्न सकिन्छ। विशेष रेडियो श्रृङ्खला एमसिसी टकमा हामी कुरा गरिरहेका छौँ एमसिसी आयोजना, भ्रम र यथार्थको विषयमा। कुराकानीमा हुनुहुन्छ एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट। यतिन्जेल हामीले एमसिसी आयोजना र एमसिए नेपालको विषयमा कुरा गऱ्यौँ, तर चुरो कुरो त नेपालका लागि एमसिसी सहयोग किन आवश्यक भएको हो भन्ने हो। यो सन्दर्भ आफैमा गम्भीर पनि छ। अबको केही बेर हामी यही गम्भीर प्रश्नको उत्तर खोज्दछौँ। विष्टजी, एमसिसीको पैसा केमा खर्च गर्ने त?
यो ग्रान्ट सम्झौता, सहयोग सम्झौता 50 करोड डलरको भयो, तर त्यसमा चाहिँ नेपाल सरकारले आफ्नो तर्फबाट कमिटमेन्ट गरेको छ 13 करोड डलर। अब यो पैसाको बाँडफाँड गर्दा झन्झन्नै 85-90% बिचमा चाहिँ हाम्रो प्रसारण लाइनलाई मात्रै जान्छ, विद्युत प्रसारण आयोजना। त्यसमा सबस्टेसन छन्, त्यसमा चाहिँ प्राविधिक सहयोग पनि छ, त्यो त्यसमा जान्छ भने सडकमा चाहिँ 10-12% मात्रै सडकमा छ, 74-75 अर्ब रुपियाँ होला।
एमसिसीको लागि यही आयोजना नै किन छानेको बताइदिनुहोस् न।
यो आयोजना चाहिँ नेपालको विकासका बाधकहरू के हुन् भन्ने अर्थ मन्त्रालयले यो अध्ययन गराउँदा मलाई लाग्छ त्यति बेला चाहिँ प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो, कृष्ण महरा अर्थमन्त्री हुनुहुन्थ्यो, त्यति बेलाको अध्ययनबाट के आथ्यो भने होइन, यसलाई सडक र विद्युत प्रसारण लाइनमा चाहिँ लगानी गर्यो भने राम्रो हुन्छ भनेर नेपालले छनौट गरेको के, त्यो सेक्टर चुज गरेको चाहिँ नेपालले।
अनि यसबाट कति नेपालीलाई फाइदा हुन्छ?
हाम्रो अध्ययन अनुसार झन्झन्नै 2 करोड 30 लाख कस्टमर हुन्छन्, कन्ज्युमर विद्युतका, राम्रो बिजुली जान्छ, लोड सेडिङ नहुने, उज्यालो बढी हुने, क्वालिटी भएको, रिलायबिलिटी भएको विद्युत त्यति ठाउँमा पुग्न सक्नु सजिलो गर्छ यसले। रोडमा हेर्ने हो भने 80-90 लाख मान्छे टोटलमा लाई सहयोग पुगाउँछ भने, तर प्रत्यक्ष बेनिफिट के हुन्छ भने निर्माणको क्रममा हामी झन्झन्नै 4-5 वर्षसम्म त 7,500 जति मान्छे हामी इम्प्लोइ गर्छौँ। ठुलो जागिर हो यो, 7,000 मान्छे 5 वर्ष जागिर पाउनु भने ठुलो हो नि त। जुन बेला चाहिँ अपरेसन हुन्छ यसको, त्यति बेला चाहिँ 200 मान्छे कन्टिन्युस यो जागिरमा हुन्छन्। नेपालका मुख्य विद्युत माग हुने ठाउँमा जसलाई लोड सेन्टर भन्छौँ त्यहाँ पुगाउँछ भने बढी हुने विद्युत त बेच्छ, र विशेष गरी वर्षायाममा फुल चल्ने हुनाले त्यसलाई बेचेर पनि केही न केही रेभेन्यू नेपालले कमाउन सक्छ।
यो नबनाए चाहिँ के हुन्छ?
यस्तो हो, यो नबनाए मैले अघि भनेको बेनिफिटहरूबाट वञ्चित हुन्छ एउटा कुरा, र साथसाथै नेपाल विद्युत प्राधिकरणले पनि प्रसारण लाइनको मास्टर प्लान बनाइरहेछ होइन, र अहिले सबै त्यसको समायोजन त हाम्रो ऊर्जा मन्त्रालयले गर्छ। त्यो मास्टर प्लानमा चाहिँ यो लाइन सबैभन्दा मुटुमा हिँड्ने लाइन हो। अब मुटुको मेन धमनी बनायो भने के हुन्छ भने ट्रान्समिसन लाइनको मास्टर प्लान नै एउटा बन्दैन। एउटा हाम्रो चाहिँ विद्युत 10,000-15,000 मेगावाट बनाएर बढी हुने विद्युत बेच्ने भन्ने सपना टाइममा पुरा हुँदैन, र यो हाम्रो विकासको सपनामा यसले चाहिँ बाधा पुर्याउँछ।
त्यसो भए एमसिसीका दुवै योजना कहिले बनाइसक्ने त?
2024-25 सिद्ध्याउने भनेको थियौँ। हाम्रा पूर्व शर्तमध्ये सामान्य संसदबाट यसलाई अनुमोदन गर्ने भन्ने पनि थियो, छ। अब त्यो कहिले हुन्छ भन्नेमा चाहिँ अनि हामीले चाहिँ जुन निर्माणमा जाने मिति भने नि मैले इन्ट्री इन्टु फोर्स त्यो मिति तोकेर अनि पाँच वर्षभित्र सक्नैपर्छ, यो अहिले भयो भने पनि 26 गइहाल्यो, फेरि अहिले गयो भने तुरन्त निर्माणमा जान सक्ने अवस्था कोरोनाले गरेर अरू गरेर केही काम हामीले अलि ढिला गऱ्यौँ। किन गऱ्यौँ भने एउटा त कोरोना भयो, अर्को कुरा के छ भने रेटिफिकेसन भएको छैन भनेर हामीले टेन्डरिङ गरेका छैनौँ, ठेकेदार छनौटको प्रक्रियामा गएका छैनौँ नि, त्यसको केही महिना लाग्छ, त्यो हुनाले मलाई 2026-27 आउँछ।
तोकिएको समयमा बनाउन सकिएन भने के हुन्छ?
1863 दिन हुन्छ पाँच वर्षमा, त्यो जुन दिन हामीले इन्ट्री इन्टु फोर्स सुरु गर्छौँ त्यो दिन चाहिँ एउटा घडी स्टार्ट गरेर 1863 दिनमा सकिन्छ। त्यसपछिको काममा कुनै पनि पैसा एमसिसीले हाल्दैन, नेपाल सरकारले हाल्नुपर्छ, त्यो चाहिँ दुर्भाग्य हो।
यो बनाउने ठेक्का सबै अमेरिकी कम्पनीले मात्रै पाउने हो?
यो कुनै हालतमा होइन, यो चाहिँ गलत हो। यो यस्तो छ, एमसिसीले कुनै पनि देशलाई प्रायोरिटी दिँदैन, कुनै पनि देशमा प्रायोरिटी छैन, जागिरमा पनि छैन, ठेक्कामा चाहिँ ग्लोबल टेन्डर हो, संसारभरिका कम्पनीहरूको कम्पिटिसन गराएर लिइन्छ।
अमेरिकीले जसलाई दियो भने त्यसैलाई दिने भनेर ठेक्का
हुनै सक्दैन, हुँदै हुँदैन, त्यो चाहिँ प्रोक्युरमेन्ट गाइडलाइनले अलाउ गर्दैन। त्यो 40 देशमा जुन मैले भने कम्प्याक्ट चलिरहेछन् त्यहाँ 99% ठाउँमा चाहिँ अमेरिकन ठेकेदार छैन, बरु चाइनिज छन्, इन्डियन छन्, होइन टर्किस छन्, कम्पिटिसन जित्नुपर्छ।
आयोजनामा अनियमितता भयो भने कसले छानबिन र कारवाही गर्छ?
एन्टी करप्सन र एन्टी फ्रडको हामी सबै त्यसमा चाहिँ कमिटेड छौँ, धेरै नै ट्रान्सप्यारेन्ट छौँ हामी अर्गनाइजेसनको हिसाबले, प्रोबेब्ली नेपालमा वान अफ द मोस्ट ट्रान्सप्यारेन्ट अर्गनाइजेसन हो। पहिलो कुरा भइहाल्यो भने कसले छानबिन गर्छ भन्ने प्रश्नमा चाहिँ यसको अडिट चाहिँ नेपाल सरकारको अफिस अफ अडिटर जनरल महालेखा परीक्षकले यसको अडिट गरिरहेछ कन्टिन्युस, र यदि त्यो भ्रष्टाचार देखियो भने नेपाल सरकारले पनि गर्न सक्छ, यदि भ्रष्टाचार देखियो भने एमसिसीको आफ्नै सिस्टम छ एन्टी फ्रड र करप्सनको, त्यहाँ पनि हामीले अकाउन्टेबल लायबल हुनुपर्छ। सो यो एक ठाउँमा होइन, दुई ठाउँमा चेकिङ हुने यसको छ।
अमेरिकीहरू र एमसिए नेपालका कर्मचारी मिलेपछि त जे गरे नि हुन्छ भन्छन् नि?
हुनै सक्दैन। मैले हेर्नुहोस् अब यो मेरो पर्सनल विचारमा, म चाहिँ एउटा प्राइभेट कम्पनीमा काम गर्थेँ, नर्वेजियन कम्पनीमा, तर त्यहाँबाट मैले चाहिँ यहाँ स्विच गरेर यहाँ आउँदाखेरि यो चाहिँ राज्यको आयोजना भयो, नेपाल सरकार उता अमेरिकी सरकारको, होइन यति ठाउँमा चाहिँ चेक एन्ड ब्यालेन्स गर्नुपर्ने आयोजना मैले कहिले पनि काम गरेको छैन। यहाँ चाहिँ हरेक पैसा हरेक खर्च गर्नुपर्ने चिजको लागत राख्नेदेखि लिएर डिटेलिङ गर्ने लिएर अप्रुभ गर्ने सिस्टम चाहिँ एकदम रिगरस छ।
उसो भए हामी ढुक्क भए हुन्छ त, अनियमितता हुँदैन?
एक पैसा पनि हिनामिना भएको छैन। $130 मिलियन नेपालको, $500 मिलियन चाहिँ अमेरिकी सरकारको जुन पैसा छ त्यसमा कुनै हिनामिना अहिलेसम्म जति खर्च भयो त्यसमा भएको छैन, र भविष्यमा हुने पैसामा हिनामिना हुने छैन भनेर हामी यो त आश्वस्त पार्छौँ। यहाँ
विशेष रेडियो श्रृङ्खला एमसिसी टकमा हामी कुरा गरिरहेका छौँ एमसिसी आयोजना, भ्रम र यथार्थको विषयमा। कुराकानीमा हुनुहुन्छ एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट। एमसिसीमा नेपाल वा अमेरिकालाई के छ अग्राधिकार? नेपालको कानुनसँग बाजिएको खण्डमा एमसिसी लागू हुन्छ कि नेपालको कानुन? यस्ता गम्भीर विषयको चर्चा बाँकी नै छ। एमसिसी टक सुन्दै गर्नुहोला।
यो लप्सी फेरि आएछ, हेर न मेरो बिजुली कति मस्के कि।
अनि यो उमेरमा बुढासँग नमस्केर के हरुन त?
बिजुली बाम आइसक्नु भएछ?
आउनु पर्यो नि बाबु, हामीलाई त बिजुलीका बढे मानका टावर कहिले गाडी सक्लान् झै भइछ।
यो डाँडा त त्यो डाँडा, त्यो डाँडाबाट ऊ डाँडा, ऊ डाँडाबाट ऊ डाँडा, बिजुलीका बढे मानका टावर गाड्ने त होला नि, होइन त बाबु?
बिजुली बाली एमसिसी नेपाल कम्प्याक्ट अनुदान अन्तर्गत 400 KV बिजुली प्रसारण लाइनको कुरा गर्नु भएको, त्यो अहिले पूर्व तयारीको चरणमा छ।
त्यही त भन्दै थिएँ नि मै बुढालाई।
एमसिसीको कार्यान्वयन 5 सक्नुपर्छ, त्यो भनेको काठमाडौँको लप्सी फेदीदेखि बुटवल नजिक भारतको सीमासम्म 315 किलोमिटर बिजुली प्रसारण लाइन र दाङमा 77 किलोमिटर सडक स्तरोन्नति हो।
यो पूर्व तयारीमा चाहिँ के हुँदैछ त बाबु अहिले?
अहिले पुनर्वास कार्ययोजना, गुनासो सम्बोधन, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङ्कन, वन काट्ने अनुमति र लैङ्गिक एवं सामाजिक समावेशीकरण योजना बनिरहेको छ बा।
भनेपछि अहिलेको तयारीले पछि फटाफट काम गर्न सजिलो हुने रहेछ।
हो बिजुली आमा,
पूर्व तयारी भने एमसिसी कार्यान्वयन भएको होइन, त्यसको तयारी चाहिँ भइरहेको हो है। हाम्रा बुढाले त कहिले काहीँ उल्टो बुझ्छन् फेरि।
तपाईँ अहिले विशेष रेडियो श्रृङ्खला एमसिसी टक सुन्दै हुनुहुन्छ। एमसिसी टक देशका विभिन्न रेडियो स्टेशन र एमसिए नेपालको पोडकास्ट च्यानलबाट पनि चाहेको बेलामा सुन्न सकिन्छ। यतिखेर कुराकानीमा हुनुहुन्छ एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट। अब कुरा गरौँ एमसिसी आयोजनाको पूर्व शर्तको। एमसिसीमा त अमेरिकाको पूर्व शर्त नै पूर्व शर्त छ भन्छन् नि, के हो?
छवटा पूर्व शर्त थियो। यो आयोजनालाई राष्ट्रिय गौरवको घोषणा गर्नुपर्ने। अब त्यो राष्ट्रिय गौरवको घोषणा गर्नुपर्ने किन लेख्यो भने वातावरणीय प्रभाव मूल्याङ्कन जङ्गल कटानीको फाइलहरू छिटो मुभ हुन्छ, राष्ट्रले प्रायोरिटी दिएर ल यो गर्दै यो छिटो गर्नुपर्छ भनेर गर्छ भनेर गरेका हुन्। त्यो एउटा भइसकेको छ पुरा। हामीले भारतमा बिजुली बेच्ने के भन्यौँ भने नेपालमा हरेक लोड सेन्टरमा पुगाउने बढी भएको विद्युत भारतमा प्लेसिङ गर्ने भन्यौँ। तर भारतमा बेच्नलाई त हामी प्रसारण लाइन चाहियो। प्रसारण लाइन चाहिँ हामी के भन्दैछौँ भने भारतको बोर्डरसम्म त, नेपाल भारतको बोर्डरसम्म त हामी पुगाउँछौँ। त्यसपछिको जुन 120 किलोमिटर बन्छ त्यो त भारतको भूमिमा बन्छ। त्यस कारण नेपाल र भारतको त्यो लाइन बनाउने सम्बन्धी सहमति होस् है भनेर एउटा पूर्व शर्त राख्यौँ। त्यो पनि परार साल होला, त्यो पनि पुरा भइसक्यो, दुईवटा पुरा भयो। तेस्रो चाहिँ के थियो भने यो सम्झौतालाई कम्प्याक्ट सम्झौता अघि मैले भने नि, भने अर्को एउटा सब्सिडारी सम्झौता छ, सानो सम्झौता, त्यो सम्झौता गर्ने भन्ने एउटा थियो। त्यो सम्झौता भनेको कसरी यसलाई लागू गर्ने भन्ने हो, कम्प्याक्ट सम्झौता चाहिँ के हो भन्ने, के हो र कसरीको जवाब दिने हो, सर त्यो सम्झौता हामीले गर्छौँ। तेस्रो पूर्व शर्त, चौथो पूर्व शर्त चाहिँ विद्युत नियमन आयोगलाई हाम्रो सहयोग छ, गठन हुनुपर्छ भनेर राख्यौँ। त्यो पनि भइसक्यो, चारवटा भइसक्यो। पाँचौँ पूर्व शर्त भने जग्गा अधिग्रहण काम हो, त्यो पुरा हुनुपर्ने भन्ने एउटा शर्त हो। त्यो चाहिँ वर्क इन प्रोग्रेस हो, यो भइरहन्छ होइन। एकैचोटि 300 किलोमिटरको जग्गा अधिग्रहण गर्छौँ भन्ने पनि सपना हामी देखाएको छैनौँ, तर फिल्डमा गर्दै जान्छौँ गर्दै जान्छौँ। मेजोरिटी एरिया हामीले सकेका हुन्छौँ, त्यहाँदेखि काम गर्दै जान्छ। सम्माननीय संसदको तल्लो सदनको साधारण बहुमतबाट अनुमोदन होस् भन्ने एउटा पूर्व शर्त छ। त्यो पूर्व शर्त पुरा गर्न चाहिँ अहिले गाह्रो भइरहेछ।
एमसिसी संसदबाट अनुमोदन गराउन चाहिँ किन खोजेको?
सरकार परिवर्तनको श्रृङ्खला एकदमै बढी भएका देशहरूमा एउटा सरकारले एग्रिमेन्ट गर्यो, अर्को सरकारले ओन नगर्ने, यो कारणले गर्दाखेरि यो चाहिँ संसदमै गयो भने त विपक्षी पनि हुन्छन् पक्षी पनि हुन्छन् सबै पार्टी हुन्छन्, ओनरसिप बढ्छ, जनताको ओनरसिप बढ्छ, छलफल हुन्छ भनेर यसलाई चाहिँ अनुमोदन गर्नुपर्छ भनेर भनेको थियो। खरिद गर्नु पऱ्यो, नेपालको खरिद अहिले लागू भएन, एमसिसीको गाइडलाइन्स लागू भयो। भोलि त्यसमा प्रश्न उठ्यो भने होइन, अनि नेपालको कानुन अनुसार त के भयो भने त हामी त खरिद अनुसार गरेनौँ, त्यो नहोस् भनेर यसलाई पनि कानुनको मान्यता दियोस् भनेर हामीले यसको चाहिँ कानुनी राय सोधेका थियौँ। कानुन मन्त्रालयले होइन यो चाहिँ तल्लो सदनको साधारण बहुमत पास भयो भने यसले पनि कानुनी मान्यता पाउँछ, त्यस कारण यसलाई पास गर्नुपर्छ भनेर भनिएछ।
संसदबाट पास भएर एमसिसी संविधानभन्दा ठुलो हुन लागेको त होइन?
पहिले पनि यो शङ्काहरू नउठ्या होइन, होइन कानुनभन्दा माथि भनेर संविधान पनि त मूल कानुन हो नि, कसै पनि कुनै पनि देशको नागरिकलाई असह्य हुने कुरा हो। त्यस कारण त्यति बेला पनि हाम्रो चाहिँ जुन निगोसिएसन बस्दा थिए नेपाली साथीहरू, नेपाली ब्युरोक्रेसीका मान्छेहरू, उहाँहरूले पनि यो चाहिँ प्रश्न सोधेका हुन्, यो हो भनेर। त्यो कम्युनिके भन्छ त्यसलाई, त्यो कम्युनिकेमा चाहिँ प्रष्ट रूपमा एमसिसीले के देखाएको छ भने पहिलो त यो होइन, दोस्रो यो मनसाय हुन सक्दैन भनेर। र नेपालको संविधानको धारा एकमै के भनेको छ भने कुनै पनि कानुन सम्झौता या सन्धि यो संविधानसँग बाजिएमा बाजिएको हदसम्म स्वतः निष्क्रिय हुन्छ भनेको छ। त्यस कारण चाहिँ संविधानभन्दा माथि हो भन्ने कुनै पनि अर्थमा यो हुन सक्दैन।
भारतलाई पनि एमसिसीमा जोडेर बढी भूमिका दिएको होइन र भने
भारतको भूमिमा 120 किलोमिटर प्रसारण लाइन बन्ने र बढी भएको विद्युत चाहिँ बेच्नु पर्नलाई बेच्नलाई अहिलेको हाम्रो मार्केट अनालिसिस गरेको आधारमा चाहिँ भारत मात्रै अहिलेको मेन बजार हुनसक्छ भन्ने आधारमा नेपाल विद्युत प्राधिकरण ऊर्जा मन्त्रालयले वर्षौँदेखि पहिलो क्रस बोर्डर लाइन ढल्केबार मुजफ्फरपुर, दोस्रो क्रस बोर्डर लाइन चाहिँ गोरखपुर बुटवल भनेर छुट्या हुनाले यो गोरखपुर बुटवल लाइन बनाउनु पर्छ। यो लाइनको इकोनोमिक रिटर्न तब मात्रै आउँछ जब यो लाइनमा बिजुली बग्छ, बिजुली बग्नलाई चाहिँ जोडिनुपर्छ, यो भारतको र नेपालको सहमति होस् है भनेर मात्रै ल्याइएको हो। यो अरू भारतलाई कुनै लाइन कुनै पत्र कार्यान्वयनमा कुनै ठाउँमा सोध्नु पर्दैन, भन्नु पनि पर्दैन।
अनि बौद्धिक सम्पत्तिमा एमसिसीलाई अधिकार किन दिएको त?
यो आयोजनाको चाहिँ टावरको डिजाइन छ, ट्रान्समिट लाइनको रेखाङ्कन छ, इआइएको डकुमेन्ट छ, भोलि अरू जे अध्ययन गर्दै जाउँदा त्यो शान्ति न डकुमेन्ट हुन्छ। त्यो डकुमेन्टको बाहिरै कभर पेजमा के ल्याएको हुन्छ भने नेपाल सरकार अर्थ मन्त्रालय एमसी नेपाल विकास समिति भनेर आउँछ, हाम्रो अधिकारमा छन् त्यो डकुमेन्ट। उसले अरू ठाउँमा यस्तै टेरिनमा यस्तै चाहिँ माउन्टेनियस टेरिनमा भोलि लाइन बनाउला, ए डिजाइन नेपालमा कस्तो बनाएको छ भने हेर्ला, त्यो हेर्नलाई चाहिँ उसले पनि त्यो चाहिँ उसँग कपिराइट चाहिँ उसलाई पनि युज गर्न चाहिँ प्रयोग गर्न अधिकार होस्, फी नलियोस् उसँग भन्या हो। यो सबैले अन्तर्राष्ट्रिय डोनरले राख्ने सम्झौता एउटा कुरा। साइन्टिफिक कम्युनिटीमा के हुन्छ भने एउटाले निकालेका पब्लिकेसनहरू डकुमेन्टहरू छ नि नेटमा राखिदिन्छन् आजकल सबले हेर्न पाओस् भनेर, त्यसकारण त्यो बौद्धिक सम्पत्तिको अधिकार पनि नेपाल सरकारसँगै छ।
यो आयोजनाको लेखा परीक्षण पनि अमेरिकीहरूले नै गर्ने हो, नेपालले गर्न पाउँदैन?
यस्तो छ, 130 मिलियन नेपाली पैसा प्लस 500 मिलियन डलर अमेरिकी पैसा, सबै पैसाको एक एक पाएको चाहिँ अडिट हुन्छ र 3 वर्षको अडिट गरेको चाहिँ अहिलेसम्म मालेका परीक्षकले छ, एमसिसीले अडिट पनि गरेको छैन। अहिलेसम्म अडिट गर्ने एजेन्सी नै नेपाल सरकार भइरहेछ भने गर्न पाउँदैन भन्ने कुरा चाहिँ झुटा हो।
एसिया प्रशान्त क्षेत्रको अमेरिकी सामरिक सैनिक रणनीतिमा एमसिसी जोडिएको शङ्का छ नि, तपाईँ के भन्नुहुन्छ?
आर्मीको मात्रै रणनीति होइन, विकासका रणनीति नै होला, साझेदारीका अरू रणनीति होला, हरेक चिजका कोएलिसन होला। अब नेटो आर्मी गठबन्धन छ भने डब्लुटिओ चाहिँ एउटा चाहिँ व्यापारको गठबन्धन हो, सैनिक रणनीतिको भन्ने कुरा छ। मलाई लाग्छ नेपालमा यो सैनिक रणनीतिको कुनै पनि प्रश्न छैन यहाँ, र एमसिसी जुन बेला आयो यो इन्डो पेसिफिक भन्ने कुरा गरिएका थिएनन्। इन्डो पेसिफिक 2018 एउटा डकुमेन्ट त्यहाँको रक्षा मन्त्रालयले निकालेपछि यो कुरा उठ्न थालेका हो। अमेरिकी राजदूतावासले बारम्बार यो कुरामा चाहिँ प्रष्टता दिइसकेका छ, युट्युबमा दिइसकेका छ, अरू अरू च्यानलबाट उहाँहरूले भनिसकेका छ।
नेपालको कानुनसँग बाजिएमा एमसिसी लागू हुन्छ, नेपाली कानुन भन्दा एमसिसी ठुलो भनेको किन?
अमूर्त चिजमा डिस्कसन गरेर त्यसको निचोड चाहिँ आउँदैन। के चिज बाजिन्छ त? हामीले आयोजना गर्दा हामीले के गर्छौँ, खोला नालाबाट चाहिँ गिट्टी बालुवा ल्याउँला, टावरको फाउन्डेसन गरौँला, यहाँबाट ट्रकमा बोकेर लगाउँला, बाटो प्रयोग गरौँला, नेपाल सरकारका नियम मानेरै गर्ने हो। खरिद जुन गर्छौँ एमसिसीको नियम प्रयोग गरिरहेछौँ। सपोज म तपाईँलाई भन्छु, अहिले त हाम्रो प्रदेश सरकारहरू छन्, प्रदेश सरकारले भोलि गिट्टे बालुवामा चाहिँ 50% ट्याक्स लगाइदिने भन्यो भने त हाम्रो आयोजना हामीले बनाउन सक्दैनौँ। अब यो चाहिँ बाजिएमा एमसिसी लागू हुने भने एमसिएलाई चाहिँ नल्याऊ है ट्याक्स भन्न दिलाउने नै हो, अरू बाजिएर चाहिँ त्यहाँको स्थानीय सरकारलाई काम गर्न नदिने भने त होइन नि।
एमसिसीमा नेपाल र अमेरिकालाई के विषयमा अग्राधिकार छ त?
हरेक एग्रिमेन्टमा एक्जिट हुन्छ क्या, कसरी बाहिर निस्किने, त्यो एग्रिमेन्ट दुइटैलाई बेनिफिट भएन या एउटा पार्टीलाई भएन, मान्छेको जीवनमा बिहे गरेपछि त चाहिँ पारपाचुकी गरेर बाहिर निस्किन्छ भने एग्रिमेन्टमा हुन्छ। यदि नेपाल सरकारलाई उचित छैन, देशको हितमा छैन, देशको भलोमा छैन, नराम्ररी काम भएको छ, यसले देशलाई अन्याय गरेछ भन्ने लाग्यो भने 30 दिनको सूचना दिएर क्यान्सल गर्न सक्छ। त्यसरी नै अमेरिकाले पनि सक्छ, कम्प्याक्टमा एग्री गरेका बुदाहरू छन् त्यो अनुसार काम भएन, दुश्मनै राज्य भइसक्यो भन्यो भने त दुश्मन राज्यसँग त कसले काम गर्छ? त्यो त साधारण सोचाइ कुरा हो होइन, सबैलाई थाहा छ। त्यो अनुसार चाहिँ दुइटैले एक्जिट हुन पाउँछ त्यो सम्झौताबाट।
एमसिसी नेपाल देशको हितमा छैन भन्नेलाई तपाईँ के भन्नुहुन्छ?
नेपालकै एजेन्सी जसलाई चाहिँ नेपाल सरकारको मातहतमा राखेर चलाछ भने यसले चाहिँ देशलाई घाटा गर्न सक्छ भनेर सोच्नु चाहिँ गलत हो, फर्स्ट कुरा। कहिलेकाहीँ हामी कालान्तरमा गएर पछाडि फर्केर हेर्दा हामीले गलत गरे जस्तो लाग्छ नि। हामीले अरुण 3 को विरोध खुब गऱ्यौँ, अरुण 3 क्यान्सल भयो। आज अरुण 3 त भारतीय कम्पनीसँग छ नि, जुन चिज नहोस् भनेर चाहते त्यही भयो। आज जे जति यो डिस्कस गरे पनि आयोजना बनाइसकेर 20 वर्षपछि हेर्नुहोस् यसमा 3000 मेगावाट जाओस्, ठाउँ ठाउँमा बिजुली पुगोस्, तपाईँ फर्केर हेर्दाखेरि तपाईँलाई अचम्म लाग्छ, मैले त राम्रो गरिरहेको छु भन्ने। एउटा मियोपिक भएर, एउटा आइडियोलोग भएर, होइन अमेरिकाको आयोजना, अमेरिकाले जहाँसुकै यस्तो गर्छ यसलाई आउनु दिनुहुन्न भन्ने हिसाबले हेरेर होइन कि, यो एमसिसीको आयोजना हो, एमसिसी विकास पार्टनर हो नेपालको, यसले विशुद्ध इन्फ्रास्ट्रक्चर प्रोजेक्ट सेलेक्सन गरेका हो, नेपालले गरेको सेलेक्सनलाई सहयोग गरेका हो। त्यसकारण यो आयोजनालाई टाइममा यसलाई चाहिँ रेटिफिकेसन गरेर 5 वर्षमा ल तपाईँ जानुहोस् धन्यवाद राम्रो गर्नुभयो यो आयोजनालाई हामीलाई सहयोग गरेको भन्न पायो भने चाहिँ नेपाललाई फाइदा हुन्छ जस्तो लाग्छ।
अर्को कुरा, आज एमसिसी सुरक्षाको लागि अमेरिकी सेना आउँछ भन्छन् नि,
हुनै सक्दैन। यसमा यो कम्प्याक्ट एग्रिमेन्टमा चाहिँ कुनै पनि सैनिक प्रयोजनको लागि 1 पैसा पनि खर्च हुने छैन भने, एमसिसीको ऐनमा अमेरिकी संसदको दुइटै हाउसबाट पास भयो, यो हाम्रो सम्झौता पनि लेखेको छ। एकजना पुलिस, एकजना आर्मी पनि छिर्दैन त्यो उसमा, नेपाल सरकारले चाहियो भने सुरक्षा दिन्छ, एमसिए नेपाललाई दिने हो, फेरि एमसिसीको त मान्छे नै यहाँ 3-4 जना त छन् नि।
तपाईँ अहिले विशेष रेडियो श्रृङ्खला एमसिसी टक सुन्दै हुनुहुन्छ। एमसिसी टक देशका विभिन्न रेडियो स्टेशन र एमसिए नेपालको पोडकास्ट च्यानलबाट पनि चाहेको बेलामा सुन्न सकिन्छ। आज हामीले एमसिसी सम्बन्धी भ्रम र यथार्थको विषयमा कुरा गर्यौँ। भ्रम चिरौँ, यथार्थ बुझौँ, हाम्रो यही आग्रह छ। आजको एमसिसी टकमा समय र सहभागिताका लागि एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई हार्दिक धन्यवाद। एमसिसीबारे बजारमा आउने गरेका कुरा भ्रम हुन् कि यथार्थ, पत्ता लगाउन अथवा एमसिए नेपाल र एमसिसी आयोजनाको विषयमा थप जानकारी आवश्यक भएमा फेसबुक पेज वा ट्विटर पनि हेर्न सक्नुहुन्छ वा info@mcanp.org मा इमेल पठाउन पनि सक्नुहुन्छ। 4238353 वा 4238392 नम्बरमा फोन गरेर पनि जानकारी लिन सक्नुहुन्छ। हामी विशेष रेडियो श्रृङ्खला एमसिसी टकको अन्त्यमा आइपुगेका छौँ। आज हामीले एमसिसी र एमसिए नेपालको चिनारी, एमसिसी सम्बन्धी भ्रम र यथार्थ र एमसिसी कसको हितमा छ भन्ने विषयमा चर्चा गर्यौँ। कार्यक्रम एमसिसी टक सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। हवस् त, एमसिए नेपालको उत्पादन विशेष रेडियो श्रृङ्खला एमसिसी टकको आजको भागबाट म सोहम सुवेदी बिदा भएँ। अर्को भाग पनि सोधी खोजी सुन्नुहोला। हार्दिक नमस्कार।